घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा 117 उद्योग स्थापनाको प्रस्ताव पेश। कञ्चनपुर र कैलाली जिल्लामा 700 हेक्टर जमिनमा नक्कली गरिमा धान। डाक्टर केसीको अनसन जारी। बैतडीको देउलिक मन्दिरमा जात्रा समापन। पूर्व मन्त्री आलमको बयान बुधबार हुने। नेपाल र युएबीच गएको जेठमा भएको नयाँ समझदारी कार्यान्वयनमा। र कैलालीमा जारी लिटिल फ्लावर प्रिमियम लिग अन्तर्गत 3 विद्यालय क्वार्टर फाइनलमा प्रवेश।
खानु खाए के मिठी न खेलन आइए हला।
तेर संग खेलत के तो अच्छो लागत है।
अहां आपन खेल के मिर घर जांगे उ संगे कथा पढ़ेंगे हला।
अहां मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हां हां मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूं। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर अव मेरे बात कितो मिलता है।
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सिखत हो उतुए जद्दी समय दियो। दिन के कम से कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा 117 उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ। विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको कामले गति पाएको छ। मेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने क्रममा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझाव दिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिनुभएको छ। मेतकोट नगरपालिका वडा नम्बर 2 र 3 रहेको वनको करिब 269.93 हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ। प्रतिवेदनमाथि राय सुझाव पेश गर्न मन्त्रालयले 3 दिनको समय दिएको बताउँदै नगर प्रमुख चन्द्रले सुझाव भई स्थानीय तहदेखि मन्त्रालयसम्म दिन सकिने बताउनु भएको छ। दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको 2.5 दशकपछि स्थापनाको अन्तिम तयारीमा पुगेको चन्द्रको भनाइ छ। औद्योगिक क्षेत्र स्थापनाको काम वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन, विस्तृत परियोजना प्रतिवेदन र विभिन्न कानुनी अडचनका कारण ढिलाइ हुँदै आएको थियो। राय सुझाव आएपछि सरकारवाला विज्ञसहितको टोली बसेर छलफल गरेर अघि बढ्ने र त्यसपछि निर्माणको चरणमा प्रवेश हुने नगर प्रमुख चन्दले बताउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले प्रस्तावित क्षेत्रमा केही समय अघि सार्वजनिक सुनवाई कार्यक्रम समेत आयोजना गरेको थियो। औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि 362 आवेदन परेका थिए। दैजी छेरा क्षेत्रका स्थानीयवासीहरूले औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ गर्न नहुने भन्दै स्थानीयवासीहरूलाई रोजगारी, स्वास्थ्य सेवा लगायतका सुविधामा ध्यान दिनुपर्ने बताउँदै आएका छन्। कञ्चनपुर र कैलाली जिल्लामा 700 हेक्टर जमिनमा नक्कली गरेमा धानको बिउ लगाइएको पाइएको छ। कञ्चनपुर स्थित कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार दुवै जिल्लामा 700 हेक्टरमा गरेमा धान खेती गरिएको भेटिएको हो। कैलालीका 11 स्थानीय तहको 618 हेक्टरमा उक्त धान खेती गरिएको छ। सबैभन्दा बढी बर्दगोरिया गाउँपालिकामा 260 हेक्टर क्षेत्रमा गरेमा धानको बिउ लगाइएको छ। घोडाघोडी नगरपालिकामा 121 हेक्टर र जोशीपुर गाउँपालिकामा 63 हेक्टरमा गरेमा धान रोपिएको छ। ज्ञान केन्द्रका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टिकापुर, भजनी र लम्कीचोहा नगरपालिका तथा कैलाली र जानकी गाउँपालिकाका विभिन्न ठाउँमा गरिमा धान रोपिएको छ। यस्तै कञ्चनपुरमा पनि 9 स्थानीय तहमा 82 हेक्टर भन्दा बढी क्षेत्रमा उक्त धान खेती गरिएको छ। सबैभन्दा बढी शुक्लाफाटा नगरपालिकामा 27 हेक्टर र बेलौरीमा 26 हेक्टरमा गरिमा धान रोपिएको छ। भीमदत्त नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र बितकोट नगरपालिकामा पनि उक्त धान रोपेको पाइएको छ। गरिमा धानबाट कैलाली र कञ्चनपुरमा 1500 बढी कृषकहरू प्रत्यक्ष रूपमा प्रभावित भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताउनुभयो। उहाँका अनुसार दुवै जिल्लामा 1708 कृषक परिवार प्रत्यक्ष रूपमा गरिमा धानबाट प्रभावित भएका छन्। ज्ञान केन्द्रले नक्कली बिउ बिक्री गर्ने विक्रेताहरूको तथ्याङ्क सङ्कलनको काम जारी राखेको जनाएको छ। अहिलेसम्म किसानबाटै तथ्याङ्क सङ्कलन भइरहेको भए पनि अब फिल्डमै गएर तथ्याङ्क सङ्कलन गरिने निमित्त प्रमुख भट्टले जानकारी दिनुभयो। तथ्याङ्क सङ्कलनसँगै विक्रेताहरूमाथि कारवाही प्रक्रिया अघि बढाउन कृषकहरूबाट सामूहिक रूपमा निवेदन लिने काम पनि सुरु भएको भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हरेक स्थानीय तहका प्रमुख वा उपप्रमुखबाट प्रमाणित गरेर कृषकहरूको सामूहिक निवेदन सङ्कलनका लागि प्राविधिकको टोली खटाउन थालिएको हो। यो बिजन गुणस्तर नियन्त्रण केन्द्रले पनि क्षतिपूर्ति वितरण सम्बन्धी निर्देशिका बमोजिम कारवाही प्रक्रिया अघि बढाउन संयुक्त निवेदन सङ्कलनका लागि निर्देशन गरेको छ। उक्त निर्देशनमा संयुक्त निवेदनसँगै विक्रेताले बिक्री गरेको परिमाण, कृषक सङ्ख्या र बिउको आधिकारिक स्रोत लगायतको तथ्याङ्क समेत सङ्कलन गरिनेछ। जेठ पहिलो साता ब्याड राखेर जेठकै अन्तिमतिर रोपाई गरेको नक्कली गरिमा धान कार्तिक मध्यतिर पसाउन थालेको छ। धान काट्न ढिलाइ भएमा गाउँखेती पनि प्रभावित हुने किसानहरूको चिन्ता छ। कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख भट्टका अनुसार धेरै ठाउँमा बल्ल गरिमा भनिएको धान पसाउन लागेको छ। अहिले पसाएको धानले उत्पादन दिन नसक्ने उहाँले बताउनुभयो। घट्दो तापक्रम र रोग किराको सङ्क्रमणका कारण अब पसाएर कुनै पनि फाइदा नहुने उहाँको भनाइ छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गर्नुभएको 17 चरणको सत्याग्रह दोस्रो दिन पनि जारी छ। डडेलधुरा सदरमुकामस्थित डडेलधुरा अस्पतालबाट 100 मिटरको दूरीमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरमा उहाँ अनसन बस्नु भएको छ। डाक्टर केसीले पत्रकार सम्मेलन गरेर सोमबार अपरान्ह 5 बजेदेखि 7 बुधे माग राख्दै अनसन सुरु गर्नुभएको हो। यसैबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस डडेलधुराका पार्टी सभापति कर्णबहादुर मल्लले अनसनरत डाक्टर केसीलाई भेटेर उहाँको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउनु भएको छ। उहाँले डाक्टर केसीलाई भेटेर पवित्र महाअभियानमा डडेलधुरा काङ्ग्रेसको साथ रहेको बताउँदै सम्पूर्ण सुदूरपश्चिमवासीहरूमा गरिबको स्वास्थ्यका लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गर्नुभयो। सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले अधिकांश बिरामीहरू ज्यान गुमाउन बाध्य छन्। सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहमा एम्बुलेन्सको पहुँच पुग्न सकेको छैन। यहाँका सम्पूर्ण स्वास्थ्य संस्था र अस्पतालमा एम्बुलेन्सको व्यवस्था छैन। भएका एम्बुलेन्स पनि प्रयोगविहीन छन्। प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि सुदूरपश्चिम प्रदेश सरकारले 6.25 करोडमा किनेका 16 अत्याधुनिक एम्बुलेन्स पनि मन्त्रालयमै थन्किएका छन्। थप जानकारी सुनौ यो रिपोर्टबाट।
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरूमा एम्बुलेन्स सेवा पुग्न सकेको छैन। एम्बुलेन्स अभावकै कारण यहाँका अधिकांश बिरामी र घाइते ज्यान गुमाउन बाध्य छन्। सरकारी एम्बुलेन्स नहुँदा प्राइभेट एम्बुलेन्स मार्फत चर्को भाडा तिरी स्थानीय सेवा लिइरहेका छन्। समयमा एम्बुलेन्स नपाउँदा पहाडी जिल्लाका कैयौं बिरामीहरूले बीच बाटोमै ज्यान गुमाउने गरेको अछाम रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावल बताउनुहुन्छ।
पहाडी ग्रामीण भेगहरूमा एम्बुलेन्स नहुँदा थुप्रै खालका समस्याहरू छन्। जस्तै महिलाहरू डेलिभरी गर्भावस्थामा बाहिर लिनु पर्यो, रिफर गर्नु पर्यो भन्ने समस्या, त्यसै गरी भिर पाखाहरू छन्, थुप्रै खालका घटनाहरू हुन्छन्, चोट लाग्छ, केही हुन्छ, त्यस्तो खालको समस्यामा एम्बुलेन्स नहुँदा अब प्राइभेट गाडीहरू हायर गर्नुपर्ने, महँगो महँगो शुल्क तिर्नु पर्ने समस्या छ। आफ्नो स्थानीय तहमा एम्बुलेन्स नहुँदा अन्य अन्य स्थानीय तह, जस्तै हाम्रो अहिलेसम्म हामीले जिल्ला अस्पतालको एम्बुलेन्स त्यति पनि गतिलो थिएन। त्यसैले हरेक खालका समस्याहरू सहज रूपले स्वास्थ्यको पहुँचमा पुग्न चाहिँ गाह्रो एम्बुलेन्स नहुँदा।
पहाडी क्षेत्रको मात्रै कुरा होइन, प्रदेशको राजधानी धनगढीमा पनि यस्तै समस्या छ। सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा 2 एम्बुलेन्स रहे पनि एउटा प्रयोगविहीन अवस्थामा छ। एउटै एम्बुलेन्सको भरमा सेवा प्रदान गर्न निकै कठिनाई भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठको भनाइ छ।
हाल चाहिँ दुईटा हो, दुईटा मध्ये एउटा चाहिँ अलि अलि राम्रो कन्डिसनमा छैन, एउटा चाहिँ चलिरहेको छ। त्यो हिसाबले अब यत्रो ठुलो हस्पिटल रेफरल सेन्टरको रूपमा विकसित भइरहेको प्रादेशिक अस्पतालमा एउटै एम्बुलेन्स चाहिँ अपुग्नै देखिन्छ। यस उपरान्त अब अरू पनि एम्बुलेन्सहरू प्राप्त भएमा यो भेगका जनतालाई सुलभ मूल्यमा एम्बुलेन्स सेवा प्राप्त हुने भन्ने हामी आशा गर्न सक्छौँ।
प्रदेशका 9 जिल्लामा एम्बुलेन्सको पहुँच पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले 6 करोडको लागतमा 16 अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ। तर ती एम्बुलेन्स पनि 3 महिनादेखि सामाजिक विकास मन्त्रालयमा थन्किएका छन्। प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा छिटो छरितो बनाउने उद्देश्यका साथ एम्बुलेन्स खरिद गरिएको भए पनि आन्तरिक खिचतानीका कारण वितरणमा ढिलाइ भएको छ। यद्यपि अब भने वितरणको अन्तिम तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्का जानकारी दिनुहुन्छ।
16 एम्बुलेन्स खरिद गरिएको थियो आर्थिक वर्ष 75-76 बजेटमा खरिद गरिएको थियो कार्यक्रम, र यस कार्यक्रम खरिद गरिसकेपछि विभिन्न किसिमको टेक्निकल प्रब्लमहरू एम्बुलेन्समा धेरै किसिमको, यो अलिकति बी टाइपको एम्बुलेन्स भएकोले त्यसलाई सबै चिजको साधनहरू चाहिँ समयमा पुगेको थिएन, त्यसले अलिकति ढिलो पनि हुनुभयो र त्यसलाई जडित गरेर अहिले सबै ठिक भएको छ। र हामीहरूले मुख्य गरेर दुर्गम इलाका पहाडी क्षेत्रहरूलाई जहाँ चाहिँ यसको एकदम अति आवश्यक छ त्यो ठाउँहरूलाई अहिले हस्तान्तरण गर्न गइरहेका छौँ। सेती प्रादेशिक र महाकाली अस्पतालमा पनि यो चाहिँ डिस्ट्रिब्युट गर्न गइरहेको अवस्था छ। यसमा फर्मल कार्यक्रम गरेर
सभा 2 करोड बजेटमा प्रदेश सरकारले 16 अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ। सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेक सुविधा नभएको अवस्थामा नयाँ खरिद गरिएका 16 एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा छ। खरिद गरिएका एम्बुलेन्स तत्काल वितरण भए सहजता आउने अपेक्षा सर्वसाधारणको रहेको छ। धनगढी उपमहानगरपालिका 2 जनार्दन शर्मा,
यो एम्बुलेन्सहरू चाहिँ वितरण नहुनु आफैमा दुर्भाग्यको कुरा हो। हिजो आज दिन प्रतिदिन हाम्रो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागतर्फ पनि घटनाहरू घटिरहेका छन्। सुत्केरी भएको बेला चाहिँ जस्तै उद्धारका लागि सरकारले चाहिँ आफ्नो सस्तो लोकप्रियताका लागि हेलिकप्टर मार्फत चाहिँ उद्धार गरिरहेको हामीले सञ्चार माध्यमहरूबाट सुनिरहेका छौँ। र यस्तो सस्तो लोकप्रियताका लागि पछाडि नलागि यो चाहिँ जुन हाम्रो स्रोत र साधनहरू छन्, जुन प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्स छ, यसको चाहिँ वितरण गरिदियो भने चाहिँ जनताहरूले सहज रूपमा चाहिँ राहत पाउँछन् र सेवा पाउँछन्।
सर्वसुलभ रूपमा गाउँमै केन्द्रित गरेर एम्बुलेन्स सेवा सुचारू गरिए स्थानीयलाई ठुलो राहत हुनेछ। मन्त्रालयले किनेका एम्बुलेन्स ग्रामीण भेगसम्मै पुग्न पाए स्थानीयले छिटो र सहज रूपमा मात्रै सेवा पाउने छैनन्, अधिकांश बिरामी र घाइतेको ज्यान जोगिनेछ। त्यसकारण आन्तरिक खिचतानी छोडी सुदूरपश्चिम प्रदेश सरकारले तत्काल एम्बुलेन्स वितरण गर्न तदारुकता देखाउन जरुरी छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका अत्याधुनिक एम्बुलेन्स मन्त्रालयमै थन्किनुलाई तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौँ श्रोता विचार।
सरगम विष्ट, धनगढी बैया एम्बेडी बस्छु। अब यो त निकै नै दुःखद हो, किन भन्दाखेरि अब सुदूरपश्चिम प्रदेश उसै पनि 9 भएको क्षेत्र, 2 मात्रै यहाँ सुगमतिर छ कैलाली कञ्चनपुर, र 9 7 चाहिँ पहाडी जिल्ला छन्। त्यहाँ चाहिँ एम्बुलेन्सको पहुँच नै पुग्न नसकिरहेको अवस्थामा त्यहाँ अब ठुल्ठुला दुर्घटनाहरू हुन्छन्। अब एम्बुलेन्स नै नहुँदाखेरि कतिपयको बाटोमै ज्यान जाने अथवा भनौँ न त्यही घटनास्थलमै ज्यान गइरहेका घटनाहरू पनि मिडियामा हामी सुनिरहेछौँ। अब एम्बुलेन्स पहुँच त एकदम पुग्नु पर्थ्यो, प्रदेश सरकारले अब एम्बुलेन्स वितरण त्यो गर्नको लागि त खरिद गर्यो, तर 4 महिना बित्दाखेरि नगर्दाखेरि एकदमै दुःख लागिरहेछ। अब प्रदेश सरकारले तत्काल चाहिँ एम्बुलेन्स वितरण गर्नैपर्छ, होइन भने चाहिँ अब यो समस्या यस्तै रहनु भने प्रदेश सरकार आएको सङ्केत आएको त्यति जनताले महसुस गर्न सक्दैन।
देव किसिम्बर 5 गुलरिया त्यसमा भन्नु के छ र गर्नुपर्ने हो, त्यो छ त्यो समस्या र अब हरेक समस्या पर्छ होइन, गर्नुपर्ने हुन्छ भने त अब पहिलालाई सोच हुने भयो नि त, जस्तो सुलभता त हरेक कुराबाट हुने भयो नि त। अहिले उसमा चाहिँ अब गाह्रो नै छ त, दुल्लो ठाउँमा चाहिँ गाह्रो छ होइन, अब यस्तो अब एउटा गाउँ महँगो बढी हुने भयो, त्यो आएको एम्बुलेन्सलाई चाहिँ वितरण गर्नु भयो।
सुषमा घिमिरे, अदालत रोड, धनगढी। समस्या त अब धेरै दिनदिनै मान्छेको बिमारीको चापहरू बढिरहेछ होइन, लागि एम्बुलेन्स भएपछि तुरुन्तै लग्न सक्यो, जस्तै एक्सिडेन्ट केसहरू हुन्छ, प्रेग्नेन्सी डेलिभरी केसहरू हुन्छ, अनि त्यो बेला त अब एम्बुलेन्स भइदिएपछि त हामीलाई सजिलो र अनि सस्तो पैसामा हामी उहाँ जान सक्ने भयो नि त। बाहिरबाट प्राइभेट मगाउँदा त हामीले धेरै पैसा तिर्नु पऱ्यो, किनभने सबैजना अफोर्ड गर्न पनि सक्दैन नि त। त्यो कारणले त्यो जुन चाहिँ नि उनीहरूले एम्बुलेन्स 16-16 एम्बुलेन्स थन्काएर राखिरहेछ आफ्नो अफिसमा, त्यो त उहाँहरूले ल्याउनु पर्यो। किनभने हाम्रो जनताको सुख सुविधाको लागि हो नि त, त्यो त राख्नको लागि थन्काउनको लागि त होइन नि। त्यो सुविधा पाएको भए त उनीहरू कति मान्छेहरू बाँच्थ्यो होला, समयमा ओखति मुलो हुन्थ्यो होला होइन।
हेमराज दाहाल होइन, धनगढी सिमनगर। सर्वसाधारणले अब दुःख पाइरहेछन्, अब जनताहरू मार्गमा पढिरहेछन् होइन, त्यसैले गर्दा अब सरकारी एम्बुलेन्सको प्रयोग भइरहेको होइन, अब प्राइभेट एम्बुलेन्सहरूको बढी प्रयोग भइरहेछ। सरकारी एम्बुलेन्सहरूको वितरण प्रणालीलाई जोड दिनु पऱ्यो।
धनगढी 7 पटेल भन्ने ठाउँमा दुःख त हुन्छ नि, अब एम्बुलेन्स समयमा पुग्दैन होइन, अब त्यो सरकारी एम्बुलेन्समा सस्तो पर्छ, त्यो नभएर महँगोमा लग्नु परिरहेछ, अनि समयमा एम्बुलेन्सको अभावले पनि त्यो धेरै समस्या परिरहेछ। अब कोही कोही एम्बुलेन्स नपाएर त्यतिकै पनि मृत्यु हुने भएको हुन्छ, त्यसलाई वितरण गर्नु पर्यो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो व्हील चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
मैले साथीलाई फोन गरे, साथीले त्यही बेला मलाई फोन गरेछ, फेरि साथीले मलाई फोन गर्यो, त्यही बेला मैले साथीलाई फोन गरेछु, साथीको नम्बर पनि बिच्छ, मेरो नम्बर पनि बिच्छ, साथी पनि रिसायो, म पनि रिसाएँ, तर थाहा हुनु पर्यो नि त मैले उसैलाई फोन गरिरहेको थिएँ भन्ने कुरा। हो, यस्तै समस्याबाट बच्नको लागि तपाईँको मोबाइल व्यस्त हुँदा, तपाईँको मोबाइलमा सम्पर्क हुन नसक्दा, तपाईँको मोबाइल स्विच अफ हुँदा, कसले तपाईँलाई फोन गर्न कोसिस गर्यो, सबै कुराको जानकारी मिस कल अलर्ट मार्फत MCA तपाईँको मोबाइलमा पनि सुचारु गर्न चाहनुहुन्छ भने SUB सब MCA सब MCA टाइप गर्नुहोस्, 1400 पठाइदिनुहोस्, एक महिनामा जम्मा 6 रुपियाँमा तपाईँले प्राप्त गर्नुहुन्छ मिस कल अलर्ट सुविधा नेपाल टेलिकममा।
नेपाल टेलिकम, राष्ट्रको संचार।
ए सम्भो, केटी हेर्द गई थी, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जान रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका पिसाइला, तैका दाँतै देखबर मन मर्यो मेरो।
तैक लेखाइ त UN दन्त उपचार केन्द्र छ भ, अस्पताल रोड गल्ली नम्बर 1 नि, दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ बर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिनान है, ताई लैजालै भ दाँत बनाउनै त। घाउ खटिराको उपचार अध्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि UN दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमूद खान बीडीएस बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। हरेक वर्ष अष्टमीको दिन लाग्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर 4 पर्ने प्रमुख तथा प्रसिद्ध धार्मिक स्थल देउलिक मन्दिरमा जात्रा आज विधिवत रूपमा समापन भएको छ। सोमबार राति मन्दिरमा विशेष पूजाआजासँगै रतेडी र आज दिउँसो दिउसेडी जात्रा भएसँगै जात्रा समापन भएको हो। सिगास गाउँपालिका स्थित देउलिक मन्दिरमा 5 लागेको जात्रामा सिगास गाउँपालिकाका 9 वडासहित बसाइसेरी र कञ्चनपुर कैलाली जिल्लाका साथै छिमेकी जिल्ला डडेलधुरा र डुटीमा गएका दर्शनार्थीहरूको समेत सहभागिता रहेको थियो। मन्दिरमा अष्टमीको दिन विशेष पूजाआजा हुने गरेको छ। आँटेको सोचेको पूरा हुने तथा मनका इच्छा आकाङ्क्षा पूरा हुने गरेकाले देउरेक मन्दिरमा जात्राको अवसरमा पूजाआजा गर्ने चलन रहिआएको छ। मेलामा सुदूरपश्चिममा प्रचलित मौलिकता झल्कने महिला र पुरुषका छुट्टा छुट्टै जनचेतनामूलक देउडा खेल समेत खेलेर मनोरञ्जन गराइएको थियो। मेलालाई व्यवस्थित बनाउनका लागि देउलेख मेला व्यवस्थापन समिति सहित श्री गास प्रगतिशील युवा क्लबले मेला स्थललाई मदिरा निषिद्धि क्षेत्र घोषणा गरेको थियो। नस्ल सुधार गरिएका गाई भैँसीले दुध बढिदिने भएपछि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका पशुपालक किसानहरू पशुको कृत्रिम गर्भाधानप्रति आकर्षित भएका छन्। चालु आर्थिक वर्षको 3 अवधिमै 184 गाई र भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ। नगरपालिकाको पशु विकास शाखाका पशु विकास अधिकृत नारायण दत्त भट्टका अनुसार साउन भदौ र असोजमा गरी 114 गाई र 70 भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ। गत आर्थिक वर्षमा 1050 गाई र 500 भैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो। कृत्रिम गर्भाधान गरिएका गाईमा 60-70% र भैँसीमा 40-45% गर्भ रहने गरेको अधिकृत भट्टले बताउनुभयो। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर 1 असिनापानीले पाक्न लागेको अन्नबाली तरकारी र फलफुल खेतीमा क्षति पुर्याएको छ। स्थानीय कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपरान्ह 4 आएको असिनापानीले पाक्न लागेको कोदो फाबर धान सुन्तला केरा र तरकारी बालीमा क्षति पुर्याएको हो। उहाँले वडाको पिनालेख पाटा नुवाकोट र सलेनाका करिब 1100 कृषकको अन्नबाली तथा फलफुल र तरकारी बाली नष्ट गरेको जानकारी दिनुभएको छ। नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि अनुसार राहत दिइने बताउनुभयो। नगरपालिकाले बनाएको दैविक प्रकोप राहत कोष अनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उहाँले जानकारी दिनुभयो। पूर्व मन्त्री एवं सांसद आफ्ताब आलमको रौतहट जिल्ला अदालतमा मङ्गलबार बयान नसकेपछि बुधबार हुने भएको छ। आलमका कानुन व्यवसाय अनन्त अधिकारले अभियोग पत्रसहित पेश भएको मिसिल 818 पृष्ठका भएकाले बयान सकिन समय लाग्ने बताउनुभयो। रौतहटका सरकारी वकिल खडेन्द्रराज कटवालले बयानमा केही ढिलाइ भएकाले मङ्गलबार 9 प्रश्नको जवाफ मात्र सकिएको बताउनु भएको छ। आलमको बयान हुने भएपछि रौतहट सदरमुकामको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। गौर प्रवेश गर्ने नाकामा सुरक्षाकर्मीको गस्ती बाक्लो थियो। गौर प्रवेश गर्नेको झोलासमेत सुरक्षाकर्मीहरूले जाँच गरेका थिए। अदालत आसपास अनावश्यक व्यक्तिलाई जान पनि दिइएको थिएन। नेपाल र युए बीच गएको जेठमा भएको नयाँ समझदारी आजदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। श्रम समझदारी प्रभावकारी कार्यान्वयनका लागि नेपाल र युएको संयुक्त कार्य समूह जोइन्ट वर्किङ कमिटीको आइतबार र सोमबार काठमाडौँमा बसेको बैठकमा टुङ्ग्याउन बाँकी प्रक्रियागत कुरामा सहमति जुटेसँगै आजदेखि समझदारी कार्यान्वयनमा गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभएको छ। समझदारी अनुसार अब युए जाने कामदारले कल्याणकारी कोषमा तिर्नुपर्ने 1500 अभिमुखीकरण तालिम बापत 700 र बिमाको रकम मात्रै तिरे हुन्छ। युए र नेपालमा गर्ने स्वास्थ्य परीक्षण, युएमा हुने बिमा, हवाई टिकट लगायत सबै लागत रोजगारदाताले नै बेहोर्ने सहसचिव घिमिरेले जानकारी दिनुभएको छ। यस्तै घरेलु कामदारका सम्बन्धमा पनि युएले चासो देखाएको छ। सुरक्षित रूपमा घरेलु कामदार पठाउने विषयमा नेपाली युएको कानुन र संस्थागत विषयमा चासो राखेको र युएले त्यसबारे विस्तृतमा बताएकाले अनुसन्धान गरेर पछि निर्णय लिइने सहसचिव घिमिरेले बताउनुभयो। अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी आज संयुक्त राष्ट्र संघ समक्ष औपचारिक रूपमा नै पत्रचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा आज चीनमा बताउनु भएको छ। चीनको औपचारिक भ्रमणका क्रममा रहनुभएका उहाँले अमेरिकाको यो निर्णयपछि जलवायु परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारीता आवश्यक रहेको धारणा पनि राख्नुभयो। अमेरिकाको यो निर्णयले आफूहरूलाई निकै दुःख लागेको र अब विश्वका जलवायु परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलगै साझेदारीको आवश्यकता रहेको राष्ट्रपति म्याक्रोले बताउनु भएको छ। चीन भ्रमणका क्रममा आफू र चिनिया राष्ट्रपति शी जिनपिङ बीच जलवायु परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि उहाँले बताउनु भएको छ। अब खेल सम्बन्धी खबर। लिटिल बुद्ध एकाडेमी कञ्चनपुर, शारदा विद्यानिकेतन धनगढी र भक्तपुर निष्ठ स्कुल धनगढीमा जारी निष्ठ कलेज लिटिल फ्लावर प्रिमियम लिगको चौथो संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सङ्घीय परिकारलेको खेल मैदानमा आज भएको दोस्रो खेलले अन्तिम आठ पुग्ने तीन टिमको टुङ्गो लगाएको हो। समूह एको विजेता बन्दै लिटिल फ्लावर स्कुल क्वार्टर फाइनलमा प्रवेश गरिसकेको अवस्थामा समूह एको विजेता बन्दै उपविजेता बन्दै लिटिल बुद्ध एकाडेमी पनि क्वार्टर फाइनल पुगेको छ। लिटिल बुद्धले आज भएको दोस्रो खेलमा त्रिनगर माध्यमिक विद्यालयलाई 96 रनको फराकिलो अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो। सन्तोष भट्टको अलराउन्ड प्रदर्शनमा लिटिल बुद्धले क्वार्टर फाइनलमा समूह बीको विजेता शारदा विद्यानिकेतनसँगको भेट पक्का गरेको छ। सङ्घीय परिकारलेको खेल मैदानमा भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लिटिल बुद्धले विश्व ओभरमा 9 विकेटको क्षतिमा 165 रनको स्कोर खडा गरेको थियो। उच्च युगफल बनाउने क्रममा लिटिल बुद्धका सन्तोष भट्टले 54 ओभरमा 94 रनको पारी खेलेका थिए। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा 117 उद्योग स्थापनाको प्रस्ताव पेश। कञ्चनपुर र कैलाली जिल्लामा 700 हेक्टर जमिनमा नक्कली गरीमा धान। डाक्टर केसीको अनसन जारी। बैतडेको देउलेख मन्दिरमा जात्रा समापन। पूर्व मन्त्री आलमको बयान बुधबार हुने। नेपाल र युए बीच गएको जेठमा भएको नयाँ समझदारी कार्यान्वयनमा र कैलालीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत 3 विद्यालय क्वार्टर फाइनलमा प्रवेश। हस्तले समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।